गर्छौँ। आजको विषयलाई चाहिँ आत्मिकी लडाइँ जो परिवार र मण्डली, हामीले आत्मिकी लडाइँको तिनवटा क्षेत्रको बारेमा कुरा गरेका थियौँ योभन्दा अगाडि। एउटा चाहिँ परिवार, क्रिस्चियन परिवार, अर्को चाहिँ मण्डली, अनि तेस्रो चाहिँ सैतान जसले लडाइँ ल्याउँछ। वास्तवमा हामी जुन दिनदेखि येसु ख्रिस्टलाई विश्वास गरेर येसुको पक्षमा खडा हुन्छौँ, दुईटा संसारमध्ये एउटा संसारलाई रोज्छौँ। पश्चाताप भनेकै हाम्रो पुरानो जीवन, जुन चाहिँ रोमी 6 अध्यायमा प्रष्ट यो कुराको बारेमा लेखेको छ, कसरी हामी पुरानो मनुष्यत्वलाई येसुसँगै क्रुसमा टाँगेर हामी नयाँ स्वभाव धारण गर्छौँ भनेर। वास्तवमा वचनमा यी कुराहरू प्रष्ट छन्, अनि पावलको जीवनमा हामीले त्यो प्रष्ट देख्छौँ, यो परिवर्तन दमस्कसको रोड अगाडि र पछाडिको। अनि यो कुरो सोच्नु गलत हुन्छ यदि हामीले पुरानो जीवन छोडेका छैनौँ, पश्चाताप गरेका छैनौँ, अहिले पनि पुरानो कुरा अभ्यास गरिराखेका छौँ र हामी चाहिँ नयाँ क्रिस्चियन भएका छौँ भने त्यो चाहिँ गलत हुन्छ टोटल्ली। किनभने कुनै पनि व्यक्ति परमेश्वरको वचनभन्दा बाहिर क्रिस्चियन हुन सक्दैन, कुनै पनि व्यक्ति पवित्र आत्मामा नभएर जीवन हुन सक्दैन। यो कुरो क्लियर हामी बुझ्दछौँ। आउनुहोस् हामीहरू आजको विषयमा जान्छौँ, विशेष गरिकन आत्मिकी युद्ध 10 भाग, अब 2-3 भाग जति हुन्छ। अब एफिसी 5 र 6 अध्याय हो, 5 आज करिब करिब सुरु गर्छौँ। स्पिरिचुअल वारफेयर, सो परिवार र मण्डली। वास्तवमा मैले यो गहिरो अध्ययन गर्दै गर्दाखेरि मेरो जीवनमा धेरै कुरा मैले बुझिराखेको छु। वास्तवमा कसरी मानिसहरू पन्जामा पर्ने रहेछन्, जालमा पर्ने रहेछन् भन्ने कुरा चाहिँ हामी बुझिराखेका छौँ यहाँनिर। तपाईँलाई मैले पहिला भनेको तिनवटा क्षेत्र द्वन्द्वको, अनि मण्डली, परिवार र फ्यामिली चर्च होइन, अनि शत्रु जो चाहिँ सैतान हो। सैतान चाहिँ जुनसुकै ठाउँमा पनि, वास्तवमा तपाईँ मानिसहरूको घरको पर्खालमा काँडे तार देख्नुहुन्छ, त्यो पनि ताल तालको हुन्छ काँडे तार पनि, कुनै चाहिँ यस्तो हुन्छ कि त्यहाँ छुनु पनि सकिँदैन होइन। अनि वास्तवमा त्यो मान्छेहरूले किन राख्छ भने बाहिरबाट कोही चोर नआओस्, अरू मान्छे नआओस्। तर एउटा के कुरा बुझिँदो रहेछ भनेदेखि, मण्डली र परिवारमा सैतानले काँडे तार बिछाउने रहेछ। अनि तपाईँ र मैले राम्रोसँग नचिन्दाखेरि, के कुरा चाहिँ परमेश्वरबाट हो, के कुरा चाहिँ सैतानबाट हो भनेर नचिन्दाखेरि, विश्वासीहरूलाई परिवारमा काँडे तारको त्यो के भन्छ ट्याङ्गल, सबै एकअर्कामा त्यो अल्झाउने काम चाहिँ सैतानले गर्छ। अब तपाईँलाई म त्यसको बारेमा धेरै कुराहरू आज सिकाउन प्रयास गर्छु। यहाँनिर हामीले योभन्दा अगाडि नै 4 अध्यायबाट सिकेको यो सैतानको युद्ध, आत्मिकी लडाइँको हतियारको बारेमा, अब 6 अध्यायमा पनि हतियारको बारेमा छ, आत्मिकी परमेश्वरको हतियार। र हाम्रो परिवारमा र मण्डलीमा हामीले धारण गर्नुपर्ने हतियार चाहिँ ह्युमिलिटी, जेन्टलनेस, पेसेन्स, लभिङ, फोरबियरेन्स, भनेको चाहिँ मायालु सहनशीलता, धैर्य, विनय, नम्रता। हामी हरेक प्रति यो खालको स्वभाव हुनुपर्छ। अनि एउटा विषय मैले सिकिरहेको छु, त्यो चाहिँ के छ भनेदेखि, क्रिस्चियन योभन्दा पहिला मैले त्यति साह्रै याद गर्दैनथेँ, कन्फ्रन्टेसन भन्ने शब्द अङ्ग्रेजीमा छ, कन्फ्रन्टेसन, कुनै पनि कुराको तुरुन्तै जवाफ दिने, तुरुन्तै प्रतिवाद गर्ने, तुरुन्तै विरोध गर्ने, तुरुन्तै रियाक्सन गर्ने। वास्तवमा यो कन्फ्रन्टेसन चाहिँ सैतानले प्रयोग गर्ने एउटा हतियार हो। जब कन्फ्रन्टेसन हुन्छ नि, मान्छे आवेगमा आउँछ, अनि त्यसपछि तुरुन्तै उसले के भन्छ ठगान पनि हुँदैन। हाम्रो आवेगले हाम्रो आत्मिकी यो नियन्त्रणबाट बाहिर जान्छ। तपाईँले देख्नुहुन्छ कतिचोटि क्रिस्चियनहरू बाजाबाज गर्न थालेपछि उनीहरूको सीमा कहाँ पुग्छ। त्यसो मात्रै होइन, कतिचोटि क्रिस्चियनहरू एकले अर्काप्रति तितो र डाहा गर्न थालेपछि, एकले अर्कालाई यस्तो खालको युक्तिहरू के भन्छ त्यसलाई, भित्रभित्रै अपराधहरू गरेर आउँछ एकले अर्कालाई फसाउनलाई, होइन मान्छेहरू अरू मान्छेहरूलाई उठाएर समस्यामा ल्याउनलाई। यो सबै तपाईँलाई थाहा हुनुपर्छ। त्यो जसले त्यस्तो खालको युक्ति गरेछ नि, पहिला गरेका छ कहिले, प्रस्ताव गर्नुपर्छ। किनभनेदेखि त्यो शैतानले पन्जामा पारेकै हो। किन तपाईँ र म ख्रिसका मान्छेहरू आत्माको एकताको कुरा हामीले गरिरहेछ, शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने कुरा Efesians 4:3 हामीले प्रष्ट रूपमा सिकेका थियौँ। सो आज हामी चाहिँ Efesians 5 सिक्दाखेरि म तपाईँलाई सरसर्ती त्यो पढ्न चाहन्छु, 5 Efesians, अनि त्यो पढ्न चाहन्छु मसँग यहाँनिर Efesians 5:2-3 चाहिँ मैले किन हालेन छु, Efesians 5:1-2 यहाँनिर एकछिन यहाँबाट पढ्छु, 3 मात्रै मैले भेटाएको छु यहाँनिर Efesians 5, तपाईँलाई सरसर्ती पढिदिन्छु। यसको 1 र 2 म यहाँ पढ्न लागेको छु, 5 Efesians। तपाईँले यो वास्तवमा घरिघरि पढ्दा हुन्छ, 4 हामीले एकदम धेरै कुराहरू त्यहाँ हेरेका छौँ, अनि यो हिजो अस्ति हामीले सिकेको कुराहरू त्यो लेसनमा गएर सुनेर तपाईँले त्यसलाई पढ्नुभयो भने तपाईँलाई गहिरो ज्ञान हुन्छ परमेश्वरको वचनको कुरामा। 5:1-2, यसकारण तिमीहरू प्रिय छोराछोरीहरू जस्ता, यहाँनिर छोराछोरीहरू जस्ता परमेश्वरका देखा सिकी गर्नेहरू हो र प्रेममा हिँड, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बासना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रो निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। अब अर्को अनुवादमा प्रेममा चल भन्ने छ, या प्रेममा हिँड भन्ने छ। यो प्रेममा हिँड्ने कुराको बारेमा, क्रिस्चियन जीवन जिउने कुराको बारेमा, परमेश्वरको वचन अनुसार चल्ने कुराको बारेमा, नयाँ जीवनको स्वभावमा, नयाँ स्वभावमा हिँड्ने कुराको बारेमा योभन्दा अगाडि पनि मैले तपाईँलाई थुप्रै पदहरू पढेको छु। त्यस कारणले अहिले तपाईँलाई म यहाँबाट पढ्न चाहन्छु, यहाँनिर मैले 2 पढेँ, 18 हामी पढ्दैछौँ। तर तिमीहरूका बिचमा व्यभिचार, सारा अशुद्धता अथवा लोभको नाउ समेत नलियोस्, जो सन्तहरूको बिचमा हुन सुहाउँदैन। कहिलेकाहीँ मैले अब सुनेकै कुरा है, मैले यस्तो कुरा सुनेको हुन्छु कि मण्डलीमा, पास्टरहरूमा, विश्वासीहरूमा, अगुवाहरूमा यति घैमल खालको, यति दुष्ट, यो के भन्छ त्यसलाई, अपवित्र अपवित्र खालको व्यभिचारका कामहरू हुन्छन्, त्यहाँ कसैले भन्नु पनि सक्दैन क्या, त्यस्तो सुनेको छु मैले। तर परमेश्वरको मान्छेहरू चाहिँ परमेश्वरको आत्मासँग रहने, पवित्र आत्माको मन्दिर, यो एकदम सिरियस कुरा हो। हामीले यो कुरा चाहिँ एकदमै सचेत भएर बुझ्नुपर्छ। यहाँनिर 4 Efesians 5, कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्, तर बरु धन्यवाद दिने काम होस्। 5, किनकि यो त तिमीहरू निश्चय नै जान कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई, जो मूर्ति पूजक हो, ख्रिस्ट परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। यो पद कति सिरियस छ है। तपाईँले अशुद्ध, कोही कोही मान्छेको जीवनमा व्यभिचार पनि छ, तर धेरै मान्छेको जीवनमा सायद त्यो छैन होला, तर अशुद्ध छ अथवा लोभ गर्छ, घमण्ड गर्छ, हामीले त्यसलाई त्यति सिरियसली लिँदैनौँ। लोभ चाहिँ त यति गाह्रो छ त्यो जीवनबाट जानलाई, किनभने त्यो क्रुसले मात्रै पठाउन सक्छ। त्यस कारण हरेकले क्रुस बोक्नुपर्ने कुरा, 6 कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदेओस्, किनकि ती कुराको कारणले अनाज्ञाकारीहरूमाथि परमेश्वरको क्रोध पर्छ। त्यहाँ के भयो, खोक्रा कुराले धोका नदियोस्। अनि त्यो परमेश्वरको क्रोध, खोक्रा कुरा भनेको चाहिँ मान्छेहरू सजिलै मान्छेलाई आफ्नो तर्फ फर्काउनलाई, सत्य होइन कि झुट्टा, केही सत्य केही झुट्टा मिलाएर मान्छेलाई फसाउने खालको काम गर्छन्। तपाईँ र म ख्रिस्टमा विश्वास गर्ने मान्छेले चाहिँ कसैलाई पनि फकाउनु परेन, जे यस यस जे नो नो, परमेश्वरको वचनमा जिउनु पर्यो। तपाईँलाई सबभन्दा ठुलो चासो केमा हुनुपर्छ भने नि, तपाईँ र म परमेश्वरमा पक्का सम्बन्धित छौँ कि छैन, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। तर मान्छेहरूले त्यो सोच्दैन, मान्छेहरूले आफ्नै एम्बिसन, किनभने यो संसारको संस्कृति चल चालचलन कल्चर नियम देशका व्यवस्था यति बदलेर गएको छ। यहाँ जहाँ बस्छु म, पहिलो पहिला अमेरिकामा संविधान चाहिँ अमेरिकाको बाइबलसँग मिल्ने, अनि यहाँको कुराहरू प्राय धार्मिकतासँग मिल्ने हुन्थ्यो। अहिले यति धेरै परिवर्तन भयो कि यहाँको सरकारले अथवा यहाँको कानुन अनुसारको कुरा गर्न थाल्यो भने परमेश्वरको बदनाम हुने काम हुन्छ प्रशस्त। अब हामीले कसरी जिउने? त्यस कारण तपाईँ र मेरो लागि सबभन्दा मुख्य कुरो के, सबै कुरा पालन गर्ने, देशको कुरा नि पालन गर्ने, तर त्यहाँसम्म जहाँ परमेश्वरको निन्दा हुँदैन, परमेश्वरको व्यवस्था विपरीत हुँदैन। त्यस कारणले प्रियहरू, हामी जुन संसारमा बस्छौँ त्यो त पुरै बिरानो संसार हो नि, परमेश्वरभन्दा फरक। त्यसैले स्वर्गीय राज्य र संसारिक राज्य चाहिँ दुईटा राज्य हो। तपाईँ र मलाई यो चेतना खुल्नुपर्छ, हामी मानिसहरूको अगाडि गवाही बन्न सक्ने सबभन्दा मुख्य कुरा के थाहा छ तपाईँलाई? तपाईँ र मेरो जीवनले के देखाइरहेछ, व्यवहारले, त्यो परमेश्वरको अगाडि इमान्दार छ कि छैन? तपाईँ बाहिरी रूपमा सबै मान्छेलाई मनपर्ने व्यक्ति हुनु होला, तर तपाईँको भित्रमा पाप छ भने तपाईँले त सबभन्दा ठुलो कुरो गुमाउनु भयो नि, होइन? त्यसैले जबसम्म तपाईँले, मैले यसरी यो परमेश्वरको राज्य वचन येशूलाई पछ्याउने कुराको बारेमा मूल्याङ्कन गरेर सही ढङ्गले पत्ता लगाएर त्यसको पछि लाग्न सकेन नि, मलाई प्रभु प्रभु भन्ने स्वर्गको राज्यमा पस्ने छैन, तर त्यो जसले पिताको इच्छा गर्छ भन्ने येशू प्रभुको शब्द त्यहाँ लागू हुन्छ। कसैले मलाई पछ्याउन चाहन्छ भने आफैलाई इन्कार गरोस्, आफ्नो क्रुस दिनहुँ ओ कस अनि मेरो पछि लागोस्। यो परमेश्वर येशू प्रभुको वचनलाई हामीले जहिले पनि विचार गर्नुपर्छ। यो किन त्यो वचन आयो भनेदेखि, झुट्टा मान्छेहरू प्रशस्त हुनेवाला छन्, झुट्टा क्रिस्चियनहरू प्रशस्त हुनेवाला छन्। बाइबलमा त्यसको बारेमा प्रष्ट लेखेको छ, यहाँ 7 र 8, यसकारण तिनीहरूसँग सहभागी नहो, किनकि एकपल्ट तिनीहरू अन्धकारमा तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ, ज्योतिका सन्तान झैँ हिँडडुल गर। कोसँग सहभागी नहुने? यो खोक्रा कुरा गर्नेहरूसँग, खोक्रा कुराको ले धोका दिनेहरूसँग, तिनीहरू त अनाज्ञाकारी हुन्, उनीहरूमा परमेश्वरको क्रोध छ। त्यस कारणले हामीले जहिले पनि असल, हामीलाई मनपर्ने, हामीलाई जय गाउने मान्छे हुँदैमा त्यसको पछि लाग्नु हुँदो रहन्छ, किनभने उनीहरू ख्रिस्टलाई पछ्या छैछन्, उनीहरूमा पवित्र जीवन छ कि छैन। तपाईँ र मेरो पवित्र जीवन छ नि, त्यो नै सबभन्दा ठुलो गवाही हो। हामी जिउने र व्यवहार गर्ने कुरामा चाहिँ येशू ख्रिस्टको पवित्रता त्यहाँ प्रदर्शन हुनु पर्यो, त्यो चाहिँ गवाहीको बाटो हो। त्योभन्दा फरक चाहिँ गवाहीको बाटो हुन सक्दैन। अनि यहाँ किनकि एकपल्ट तिमीहरू, यो मैले पढिसकेँ, तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, होइन? त्यही हो मैले अघि पढेको, यो अन्धकारमा थियो तर अब तिमीहरूमा उज्यालो भयो, ज्योतिको सन्तान चाहिँ हिँडदुल गर। यहाँनिर यसमा, किनकि एकपल्ट तिमीहरू अन्धकारमा थियो तर अब प्रभुमा तिमीहरू उज्यालो भयो, ज्योतिका सन्तान झैँ हिँडडुल गर र प्रभुलाई मनपर्ने के हो सो सिक्ने कोसिस गर। प्रभुलाई मनपर्ने कुरा चाहिँ तपाईँ र म जो ख्रिस्टमा विश्वास गरेका नयाँ जन्म पाएकाहरूलाई त्यसको अनुमान हुनु पर्यो, त्यो हुनु पर्यो प्रभुलाई मनपर्ने कुरा चाहिँ। अब 11 र 12, किनकि तिनीहरूले गुप्तमा गरेका कामहरूको विषयमा भन्नुपर्ने भन्नु पनि शर्मको कुरा हो। कति मानिसहरू त्यो खोक्रा कुरा गर्नेहरूको कुरा हुँदैछ यहाँ, झुटाहरूको कुरा हुँदैछ, अनि ती मान्छेहरू चाहिँ अन्य जाति कुरा होइन, यहाँ ख्रिस्चियनहरूको कुरा हो। त्यही कारणले हामी सबै ख्रिस्टमा मण्डली गयो, बत्तिसमा लियो, अझ ठुल्ठुलो काम पनि गर्यो, पैसा पनि छ, झुक्किनु हुँदैन, धोकामा पर्नु हुँदैन, त्यो कुराले हामीलाई परमेश्वरबाट टाढा नलैजाओस्। यो कुरो वार्निङ यहाँनिर छ। हामीले कुरा के को बारेमा, आत्मिकी लडाईँ परिवार र मण्डलीको बारेमा हेरिराखेको छौँ। त्यो परिवार र मण्डलीलाई परमेश्वरबाट टाढा लाने कुराहरूको बारेमा हामीले हेरिरहेको छौँ। के कुरा आउनु सक्छ, ज्योतिको कुरा गर्दाखेरि त्यसको बारेमा आज कुरा गर्न भ्याइँदैन। ज्योतिको कुरा गर्दाखेरि ज्योतिले चाहिँ के हो कस्तो हो त्यही प्रकट गरिदिन्छ, सत्यलाई प्रकट गर्छ। ज्योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्यो प्रष्टै देखिन्छ, त्यो कुरा जो प्रष्टै देखिन्छ त्यो ज्योति हो, यहाँनिर त्यसको बारेमा लेखिएको छ। अब यहाँ 14 पदमा यसैले यस्तो भनिएको छ, ए निन्द्रामा परेकाहरू जाग र मरेकाहरूबाट उठ र ख्रिस्टले तिमीहरूलाई प्रकाश दिनुहुनेछ। निन्द्राबाट जाग्ने, मरेकोबाट उठ्ने र ख्रिस्टको प्रकाशमा जिउने कुरा यहाँ लेखेको छ। 15 र 16, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर। अघि सुरुमा हामीले यो 1-2 पदमा 5 अध्यायको के पढेको थियौँ भनेदेखि, प्रेममा हिँड। यहाँनिर चाहिँ के छ, कसरी हिँड्छौँ त्यसलाई ध्यान दिएर हेरौँ, हाम्रो हिँडाइ कस्तो छ। त्यो हिँडाइ भनेको चाहिँ हामीले दिनदिनै जिउने कुरा हो। हाम्रो येशूसँग हिँड्ने भन्ने कुराको मतलब चाहिँ के छ भने, उहाँको वचन पालन गरेर उहाँको पवित्र जीवनलाई अभिनय गरेर उहाँको आत्मा हामीमा रहनुहुन्छ, उहाँसँग हिँड्ने। निर्बुद्धि मानिस जस्तो होइन, तर बुद्धिमान जस्तो समयको पुरा सदुपयोग गर, किनकि दिन खराब छ। यो कुरो बुझ्नु पर्यो, दिन खराब छ। त्यसैले हामीलाई छल्ने कुरा, अझ एउटा कुरा के हुन्छ भने हामीलाई अन्त ठिकै छस् नि भन्ने झुक्याउने खोक्रा कुरा धेरै आउँछन्। तर प्रभुको वचनले हामीलाई ठिक ठहराउनु पर्यो। 17 पद, यसै कारण मूर्ख नहो तर प्रभुको इच्छा के छ सो बुझ। सबभन्दा ठुलो कुरो यहाँ परमेश्वरको इच्छा नै हो बुझ्नुपर्ने, होइन? अनि वास्तवमा पावलले रोमी 12मा भनेको, सुरुमा 1 र 2मा परमेश्वरको इच्छाको कुरा कसरी पत्ता लगाउने त्यहाँनिर हामी पाउँदछौँ। 18 पद, दाख मद्यले नबाँच्यो कारण त्यो विलासिता हो तर पवित्र आत्माले भरिपूर्ण हो। यो पवित्र आत्माले भरिपूर्ण हुने कुरा चाहिँ वास्तवमा परमेश्वरको आज्ञा हो, यो एउटा आज्ञा हो, पवित्र आत्माले भरपूर्ण हुने कुरा छ। त्यसैले हामी यो कुरालाई एकदमै ध्यान दिएर हेर्नेछौँ। तपाईँलाई अब सुरुको कुरामा म जान चाहन्छु, सुरुको कुरामा म जान चाहन्छु। यहाँनिर आजको यो परिवार र मण्डलीको बिचमा कसरी हामी सही प्रकारको जीवन जिएर परमेश्वरको गवाही दिन सक्छौँ, मण्डलीको उद्देश्य पुरा गर्न सक्छौँ, यो कुरो बुझ्नलाई हामीले 5 अध्यायलाई गहिरो प्रकारले अध्ययन गर्नुपर्छ। आज यो 18 पदसम्म त हेर्ने विचार छ। वास्तवमा विवाहको बारेमा, त्यसपछिको कुरामा, परिवार विवाह सबै कुरा यहाँ छ, होइन? अनि आउँदो दिनमा हामी अलिकति हेर्नेछौँ। हरेक व्यक्तिले आफूसँग आफ्नो किसिमको वातावरण लिएर आउँछ। यो वातावरण भनेको चाहिँ एटमोस्फियर भन्छ अङ्ग्रेजीमा। तपाईँ मण्डलीमा अथवा कुनै पनि ठाउँमा भेला हुनुहुन्छ, हरेक व्यक्ति आफ्नो आफ्नो सोच, विचार, भावना, कोही मान्छे एकदमै निराश भएर आउँछ, कोही हेभीनेस अफ हार्ट लिएर आउँछ, कोही कसैप्रति क्रोधित रिसाहा स्वभावले आउँछ। त्यो आउँदाखेरि उसले एउटा वातावरण लिएर आउँछ। अनि यो आत्मिकी तवरमा चाहिँ के हुन्छ भने, मैले योभन्दा पहिला पनि कहिलेकाहीँ भन्ने गरेको छु, हामी जब एउटा टिममा, एउटा कमिटीमा, एउटा मण्डलीमा हुन्छौँ, त्यो भित्र एकजना मान्छेले पाप गर्यो भनेदेखि चाहिँ त्यो मान्छेको उपस्थितिले अरू मान्छेलाई पनि प्रभाव पार्छ परमेश्वरको आत्माको काम हुनलाई। यो कुरो मैले भनेको थिएँ। त्यसकारण यो पवित्र आत्माले भरिने कुरा सबभन्दा महत्त्वपूर्ण छ। यो पवित्र आत्मालाई दुखित तुलाउने कुरा तपाईँलाई मैले रोमी के भन्छ Ephesians 4:30 पवित्र आत्मालाई दुखित नतुलाउने कुरा। त्यसकारणले जब त्यो एटमोस्फियर आउँछ, जब मान्छेको विभिन्न किसिमको एटिच्युड लिएर आउँछन्, उनीहरूले परमेश्वरको वचनमा समय बिताउने, प्रार्थनामा समय बिताउने, आफैलाई पश्चाताप गर्ने अनि परमेश्वरमा समर्पित भएर उहाँको आराधना स्तुति गर्ने, व्यक्तिगत रूपमा क्वाइट टाइम बिताउने मान्छे के हुन्छ, टुन हुन्छ, टुन गरेर परमेश्वरमा भरिएर आउँछ, ऊ एकदम अर्कै सोचले आएर आउँछ। तर जो मान्छे सांसारिक दृष्टिकोणमा अझ पापमा परेका, घमण्डमा, ईर्ष्यामा, एम्बिसनमा, होइन, एम्बिसन भनेको तपाईँलाई थाहा छ, धेरै मान्छेहरू एम्बिसियस हुन्छ, भित्रभित्रै उनीहरूले कतिवटा भूमिका खेलेर हुन्छन् कि उनीहरूको एम्बिसन पुरा गर्न, बाहिर बाहिर उनीहरू तपाईँसँग ठिक्क हुन्छन्। मलाई एक सेकेन्डमा थाहा हुन्छ कि मान्छेको एम्बिसन के छ, म कसैलाई भन्दिनँ होला, किनभने त्यति त थाहा हुन्छ नि होइन। मान्छेले बोल्दाखेरि उसले अनेस्ट भन्दैछ कि झुट्टा बोल्दैछ थाहा हुन्छ। त्यस कारण तपाईँ र म परमेश्वरको अगाडि झुट्टा बोल्ने तरकारको मान्छे छौँ भने त हामी टोटली आउट अफ कन्टेक्स्ट, परमेश्वरको वचनमा आत्मामा नभएको हुन्छौँ क्या। त्यस कारणले हामीले चाहिँ एउटा स्वभाव हरेकको हुन्छ, हामी जहाँ जान्छौँ हामीले त्यो एटमोस्फियर लिएर जान्छौँ। त्यो मान्छेको उपस्थितिमा उसले घमण्ड, नम्रता, प्रेम, क्षमाशील, ईर्ष्या, द्वेष, आफ्नो आफ्नो हेभिनेस, नेगेटिभिटी बोकेर जान्छ। बुझ्नुहुन्छ? त्यस कारण तपाईँ र म जो परिवारमा मण्डलीमा जान्छौँ तपाईँले के बोकेका हुन्छ, यो सबभन्दा महत्त्वपूर्ण। अघि ज्योतिको कुरा हामीले अलिकति हेरिरहेको थियौँ, हामीले कसरी हिँड्नुपर्छ त्यो ध्यान दिएर हेर भन्ने कुरा छ। त्यो हिँड्ने कुरालाई हामीले सुधार्न सकेनौँ भने हामी जहाँ जहाँ जान्छौँ हामी के भन्छ अङ्ग्रेजीमा कन्ट्रिब्युट भन्छ, हामी धार्मिकताको कन्ट्रिब्युट गर्दैनौँ, हामी त गलत कामको कन्ट्रिब्युट गर्छौँ, शैतानको पूजा गर्छौँ। मैले धेरैचोटि भन्ने गरेको छु, मण्डली जाँदैमा, बाइबल पढ्दैमा, अझ प्रचार गर्दैमा कुनै मान्छे परमेश्वरमा ठिक छ भन्ने कुरा प्रमाणित होइन। ऊ भित्र ख्रिस्टको आत्मा र पवित्रता भरपुरी हुनु पर्यो। यहाँ भनेको छ पवित्र आत्माले भरिएको व्यक्ति चाहिँ टोटल केवल ख्रिस्टको इच्छा, किन पवित्र आत्माले उसको जीवनमा एउटा कुरा ल्याउनुहुन्छ, के हुन्छ त्यो आश्चर्य कर्म हुन्छ, एउटा शक्तिको काम हुन्छ। त्यो चाहिँ के हुन्छ, ऊ अन्धकारबाट ज्योतिमा, मृतबाट जीवनमा, उसको पुरानो स्वभावबाट नयाँ स्वभावमा, अब उसले परमेश्वरलाई पहिलो प्रेम गर्ने स्वभावमा। पवित्र आत्माले भरिएको मान्छेको जीवनमा सबभन्दा ठुलो महत्त्व परमेश्वरलाई दिन्छ, किनभने उसले पहिलो प्रेम परमेश्वरलाई गर्छ। जसले परमेश्वरलाई पहिलो प्रेम गर्छ उसले के गर्छ, मण्डलीलाई प्रेम गर्छ। उसको मण्डलीप्रतिको समर्पणता, मण्डलीप्रतिको उनीहरूको उनीहरू उपलब्ध हुने कुरा, मण्डलीमा जाने कुरा फरक हुन्छ। प्रियहरू, जो मान्छे यो परमेश्वरको प्रेममा छैन नि अनि उनीहरूको जीवनमा छर्लङ्ग देखिन्छ, अनि के मैले तपाईँलाई म चिन्छु भनेर भन्नु त्यति गाह्रो कुरा हो र? जो मान्छेले परमेश्वरको मण्डलीलाई प्रेम गर्दैन, मण्डलीलाई प्रेम गर्ने भनेको के, व्यक्ति व्यक्तिलाई ख्रिस्टमा उत्साह दिएर आत्मिकी तवरमा उसलाई बढाउन खोज्ने, मण्डलीमा सदस्यहरू बढाउने, नयाँ मान्छेहरूलाई ल्याउने। किनभने मण्डली ख्याल होइन, यो कसैको व्यक्तिको होइन, मण्डली कुनै व्यक्तिको हुँदैन, ख्रिस्टको शरीर भनेर बाइबलमा लेखेको छ। त्योभन्दा फरक खालको कुरा सोच्नेले परमेश्वरमा सही कुरा सोचेको हुँदैन। यसकारणले विश्वास र एटमोस्फियर, वातावरण भने ठुलो कुरा छ। एउटा उदाहरण के छ भने, येशु प्रभु जब नासरत जानुभएको थियो, नासरत भने थाहा छ तपाईँलाई, बप्तिस्मा पछिको कुरा हो, उहाँले सबै ठाउँमा आश्चर्य कर्म गर्दै जानुभयो। जहाँ नासरत जुन ठाउँमा उहाँ हुर्किनु भयो 30 वर्षसम्म, उहाँलाई मानिसहरूले विश्वास गरेन। त्यहाँ मानिस त्यहाँको मान्छेहरूको एटमोस्फियर के थियो, परमेश्वरप्रति अन्धविश्वास थियो। त्यस कारणले त्यहाँ बाइबलमा हामी पढ्छौँ सुसमाचारमा कि त्यो अविश्वासले गर्दाखेरि येशु प्रभुले केही पनि आश्चर्य कर्महरू गर्नु भएन, गर्न सक्नुहुन्थ्यो तर गर्नु भएन, किनभने परमेश्वरको आत्माको काम चाहिँ विश्वासमा हुन्छ होइन, अविश्वासमा होइन। उनीहरूको स्वभावले गर्दाखेरि प्रभुको काममा ठुलो बाधा परेको हामी त्यहाँ देख्दछौँ। त्यही कुरा आज मण्डलीमा लागू हुन्छ। प्रियहरू, मण्डलीमा कुनै व्यक्ति अविश्वासमा छ, भित्रभित्रै बेखुसी छ, नेगेटिभ छ, तितोपनामा छ, भित्रभित्रै घमण्डमा छ, पापमा डुबेको छ, त्यसले मण्डलीलाई बेफाइदा गर्छ। त्यही कारणले हामीले के भन्छौँ, मान्छेले गल्ती गर्यो भने उसलाई अनुशासित गराएर, उसलाई पश्चाताप गराएर फेरि मण्डलीमा स्थापित गर्ने भनेको के, उसको हृदय परमेश्वरको पापबाट फेरि शुद्ध हुनु पर्यो, नत्र काम लाग्दैन। धेरै मान्छेहरू गल्ती गरेका छन् तर शुद्ध हुनुको साटो फेरि अझ बडमास भएर गएका छन्, काम लागेन। दुःखको कुरा त के हुन्छ भने नि, मण्डलीको एउटा सदस्य घट्ने होइन कि, त्यो व्यक्तिको स्वर्ग घुम्छ क्या। त्यहाँ पो सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा छ त, तपाईँ र म त मेरो डेस्टिनेसन कहाँ हो त्यो निश्चित हुनु पऱ्यो, मेरो टिकट ठिक हुनु पऱ्यो होइन, त्यो गलत बाटोतिर जाने टिकट छ कि, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले येशु प्रभुले आश्र कर्म गर्नलाई के हुनु पर्यो, त्यहाँ वातावरण ठिक हुनु पर्यो, नासरतमा भएन। आत्मिक लडाईँ राम्रोसँग बुझ्दाखेरि चाहिँ शैतान निरन्तर मानिसहरू मानिसहरूमा परमेश्वरप्रति अविश्वास ल्याउने कुरामा मानिसहरूदेखि काम गरेर आउँछ। जो मान्छे विश्वासमा कमजोरी छ, अझ भन्नु पर्दाखेरि आफ्नै संसारिक अभिलाषा लिएर आएको हुन्छ, विश्वास पनि गर्छ। धेरै मान्छेको यही कारणले विचार छ कि होइन, तँलाई थाहा छ र मेरो मन कस्तो छ, किन उसलाई साँच्ची नै मुक्ति चाहिएको छ, विश्वास गर्छ, तर पश्चाताप गरेन, पुरानो स्वभाव छोडेन, पाप छोडेन। अनि त्यहाँ के हुन्छ? त्यहाँ परमेश्वरको उपस्थिति हुँदैन, उसको जीवनमा आत्माको उपस्थिति, उसको जीवनमा पवित्र आत्मा भरपूरी हुनलाई उसले पक्का पश्चाताप गर्नुपर्छ। त्यसले मात्रै स्वभाव परिवर्तन हुन्छ। परमेश्वरको आत्माको काममा रोकावट ल्याउने काम चाहिँ ती कुराहरूले गर्छ। त्यस कारणले अविश्वासले ल्याएको रोकावटको कारणले मण्डली वृद्धि हुन सक्दैन, शक्ति देखिँदैन। कति सिरियस कुरा छ। त्यस कारणले यो ख्याल ख्याल खेल्ने कुरा होइन। मण्डली भनेको राजनीतिक पार्टी जस्तो पद खोज्ने, सबैलाई व्यवस्थापन गर्ने कुरा होइन। आत्माले डोर्याएको मान्छे, परमेश्वरले दिएको बोलावट र जिम्मालाई पुरा गर्न कसैको नाम चाहिँदैन, मलाई वरिष्ठ चाहिँदैन। मैले गर्नुपर्ने कुरा के? परमेश्वरले मलाई दिनुभएको कुरा विश्वासयोग्यता साथ डेलिभरी गर्नु, त्यो कुरालाई कार्यान्वयन गर्नु। हरेक व्यक्तिको जीवनमा के हो? त्यसैले आत्मिकी परिपक्वतामा चल्ने कुरा हरेक विश्वासीको लागि एकदमै महत्त्वपूर्ण विषय हो। आत्मिकी पवित्रता, परिपक्वता, आत्मिकी कुरामा चाहिँ जवाफदेहीपन होइन, मानिसहरूमा जुन अवस्थाबाट उनीहरू आइराखेका हुन्छन्, उनीहरूले सङ्गतिमा परमेश्वरको आत्माको काममा बाधा पुर्याउन सक्छन्। यदि उनीहरूमा सही आत्मा छैन भने बाधा पुर्याइराखेका हुन्छन्। त्यसकारणले मण्डलीमा के हुन्छ? फुट भइराखेका हुन्छ। भेट्ने बित्तिकै कोही मान्छेहरू चाहिँ के हुन्छ? अर्काको नेगेटिभ कमेन्ट गर्न थाल्छन्, मान्छेहरूको बारेमा कुरा काट्न थाल्छन्। वास्तवमा मैले पहिला पहिला चाहिँ मान्छेले अलिअलि कुरा काटे ठिकै जस्तो लाग्थ्यो, अहिले म क्लियर के बुझ्छु भने जो मान्छेले अर्काको कुरा काट्छ भएकै होला, तर उसको उपस्थिति नभएको बेलामा त्यो मान्छेको बारेमा अर्को मान्छेलाई गलत कुरा फिजाउँछ। त्यो शैतानकै काम रहेछ, हामीले हाम्रो बिजनेस होइन, हाम्रो काम हो नि त्यो कसैको बारेमा कुरा गर्ने, किनभने उसले गरेको गल्तीको जवाफ त परमेश्वरसँग उसले दिनै पर्छ। कसैले तपाईँले गरिदिनु पर्दैन, तपाईँले त्यो न्याय गरिदिनु पर्दैन। उसको गल्तीको हिसाब परमेश्वरको खातामा लेखिया हुन्छ, अथवा सही कुराको हिसाब पनि लेखिया हुन्छ। सो परमेश्वरको अगाडि खडा भएर आराधना स्तुति गर्दाखेरि, अगुवाई गर्दाखेरि कस्तो वातावरण छ? कतिचोटि मण्डलीमा आराधना बाजा बजाउनु, त्यही कारण मैले तपाईँहरूलाई तपाईँहरूलाई भन्दा पनि धेरैचोटि भाइ रामहरूलाई भन्ने गरेको छु, कोही मान्छे चर्चमा उभिएर लिड गर्छ, प्रार्थना गर्छ, अथवा वर्सिप लिड गर्छ, ती मान्छेहरूसँग परमेश्वरको आत्माको उपस्थिति छैन, उनीहरूको स्वभाव इन्भाइरोमेन्ट चाहिँ खराब छ, उनीहरूमा गलत छ, पापमा परिरहेको छन्, त्यसले ठुलो समस्या ल्याउँछ, मण्डलीमा आत्मिकी एटमोस्फियर ल्याउँदैन। त्यही कारण तपाईँ र म जिम्मेवारी लिनुपर्छ, हामीले को मान्छेलाई खडा गर्ने नगर्ने, ती मान्छेहरूमा धार्मिकताको बाटो हुनु पर्यो, पवित्रता आत्माद्वारा चल्नु पर्यो, उनीहरू समर्पित विनम्र हुनु पर्यो। प्रियहरू हो, परमेश्वरको राज्यमा ख्यालठट्टा हुँदैन, उहाँको वचन क्लियर छ, त्यही वचन अनुसार गर्नुपर्छ। त्यस कारण यो कति महत्त्वपूर्ण छ कि परमेश्वरको वचनमा प्रष्ट छ। अनि त्यही कुरो पवित्रताको कुरा गर्दै गर्दाखेरि तपाईँलाई मैले भर्खरै भन्दैछु, यहाँनिर वर्सिप लिड गर्ने मान्छे, परमेश्वरलाई पूजा गर्ने, परमेश्वरलाई आराधना चढाउने, यहाँनिर युहन्ना 4:23-24 सामरी स्त्रीसँग येशूप्रभुको कुरा हुँदै गर्दा उहाँले के भन्नुभएको छ? तर बेला आइरहेछ र त्यो बेला अहिल्यै हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। आत्मा र सत्यतामा। त्यसैले कुनै पनि व्यक्ति मण्डलीको अगाडि खडा भएर परमेश्वरको नाउँमा गीत गाउने, आराधना गर्ने, बाजा बजाउने, तिनीहरू आत्मामा सत्यतामा साँच्चै चूर्ण भएर पश्चातापी भएका छैनन् भनेदेखि उनीहरूले ठुलो दण्ड पाउँछन्। प्रियहरू, परमेश्वरको अगाडि तपाईँले एरोनको छोराहरूको बारेमा हेर्नुहोस् बाइबलमा, उनीहरूलाई दण्ड आएको थियो किनभने उनीहरू गलत काम गरिरहेको थिए, देख्नुहुन्छ? त्यस कारणले किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँको आराधना आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। हरेक कुरामा यो कुरा जरुरी छ। मण्डली, येशूको शरीर, उहाँ शिर भनेको चाहिँ उहाँको आत्माद्वारा हरेक व्यक्तिलाई अङ्ग जस्तै होल शरीरमा एकता भएर चल्छ। जब शरीरमा एकता हुँदैन, त्यसकारण के हुन्छ? शरीरमा एकता हुँदैन, के हुन्छ? परमेश्वरको परमेश्वरको शरीर, येशुको शरीरमा समस्या हुन्छ। एउटा कुरा म तपाईँहरूलाई भन्न चाहन्छु, जतिजना यो भिडियो राख्नु भएको छैन नि, प्लिज किप इट। तपाईँ क्लासमा हुनुहुन्छ, के गर्नुहुन्छ थाहा छैन, आई थिङ्क यु निड टु वाच इट। द्याट्स माई डिजायर, ओके, इफ यु क्यान द्याट्स फाइन। तर म तपाईँलाई आशिषित हुन चाहनुहुन्छ, साँच्चै एन्टिसिपेट गर्नुहोस् होइन, परमेश्वरको वचनले तपाईँ र मलाई आज आशिष दिनुपर्छ। परमेश्वरको वचनमा हामी विश्वासयोग्य हुन सिक्नुपर्छ प्रियहरू। त्यसकारण परमेश्वरले साँच्ची नै आश्चर्यकर्म गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छैन भने सायद आश्चर्यकर्म गर्नुहुन्न, होइन? त्यो कुरा त्यसैले एकदम होसियारीपूर्वक लिनु पर्यो। आफैमा बोझ लिएर हिँडेकाहरूप्रति के हुन्छ, उनीहरूको सबभन्दा पहिलो कुरा चाहिँ रङ एटिच्युड। रङ एटिच्युड धेरै देखेँ मैले। कहिलेकाहीँ हामीले मान्छेलाई करेक्सन गर्न केही कुरा भन्यो भने उनीहरूमा तुरुन्तै रिसाउने, ठुस्किने पन आउँछ, मै हुँ भन्ने पन आउँछ। कोही मान्छे आत्मामा छ भनेदेखि, परमेश्वरको इच्छा खोजिरहेछ भने त्यो आउँदैन नि, ऊ त विनम्र हुन्छ नि, कोमल हृदयको। यसु प्रभुले के हुन्छ, उहाँ त कोमल हृदयको र विनम्र हुनुहुन्छ। उहाँको आत्मा जोसँग हुनुहुन्छ ऊ विनम्र र कोमल हृदयको। परमेश्वरको, अहिले म तपाईँलाई भनिरहेको छु, यो मेरो कुरा होइन नि, मेरो इच्छा के हो, परमेश्वरको महिमा एक एकको जीवनमा एकदमै भरिएर पोखियोस्, त्यो हो नि। सो रङ एटिट्युड, तितोपना लिइरहेकाहरूले सङ्गतिमा एउटा गलत आत्मस्फियर, नेगेटिभिटी ल्याउँछन्, जसले प्रभुको आत्माको काममा एकदम ठुलो असर पार्दछ। बुझ्नुहुन्छ, दे कन्ट्रिब्युट टु द नेगेटिभ साइड। अरूप्रति गलत सोच्ने, अरूलाई बदनाम गर्ने, पापमा जिउने, कतिजना मान्छेहरू पापमा जिउँछ, भित्रभित्रै मानिसहरूलाई गलत विचारमा डोर्याउने, यी सबैले शैतानको काम गरिरहेका हुन्छन्। उनीहरू विचार गर्छन्, उनीहरू प्रभुको सेवा गर्दैछन्, तर थाहै नपाई उनीहरू शैतानको सेवा सेवक भएर, शैतानको दास भएर परमेश्वरको विरुद्धको कामहरूमा उनीहरूले कन्ट्रिब्युट गरिराखेको हुन्छ। एटमोस्फियर एकदमै महत्त्वपूर्ण कुरा हो, हाम्रो सोच कस्तो छ, होइन? धेरै महत्त्वपूर्ण। अनि किनभने एटमोस्फियर भनेको चाहिँ त्यो उसको स्वभाव, उसको विचार, त्यसले चाहिँ वातावरण भन्छ नि, मानिसहरूलाई विश्वासमा डोर्याउने, नडोर्याउने, मान्छेलाई उत्साहमा आउने, परमेश्वरको महिमा हुने, आत्माले काम गर्ने, यो सबै कुरामा एउटा इन्फ्लुएन्स त्यसले ल्याउँछ, एउटा प्रभाव ल्याउँछ। वास्तवमा सुसमाचार प्रचारको सेवामा लाग्नेले यो इन्भाइरोमेन्ट, मैले बाइबल स्कुलमा पढेको थिएँ, यो इन्भाइरोमेन्ट, सही इन्भाइरोमेन्ट कसरी बनाउने, सही इन्भाइरोमेन्ट के हो भन्ने बारेमा यो एउटा शिक्षा पुरै क्लास हुनसक्छ, एबाउट द एटमोस्फियर, एबाउट द, अनि यो वास्तवमा यो सुसमाचार प्रचारको सम्बन्धमा, इभान्जेलिजमको सम्बन्धमा एटमोस्फियरको अध्ययन गर्ने कुराहरू बाइबल स्कुलमा सिकाइन्छ। त्यसैले जब भजन र स्तुति प्रशंसा गरिन्छ नि, अनि मान्छेहरूले सुन्दै गर्दाखेरि त्यो भजन स्तुति प्रशंसा लिड गर्ने मान्छे आफै पवित्र आत्माबाट लिड भएको छैन भने उसले गरेको लिडले कसैलाई केही गर्दैन। तर वास्तवमा सही खालको मान्छेले त्यो लिड गरेको छ भने के हुन्छ, मान्छेलाई बिस्तारै बिस्तारै त्यो फ्रिक्वेन्सी ट्युन गरे जस्तो, कम्पासलाई मिलाएको जस्तो, वचन सुन्ने बेलासम्म मानिसहरू सबै ओपन हृदयले परमेश्वरको वचन सुन्नलाई ठिक ठाउँमा ल्याइ पुर्याउँछ। अनि यस्तो खालको कुरा चाहिँ धेरै मान्छेहरू, अनि त्यसले चाहिँ हरेक मान्छेको एटिच्युडलाई थुन्छ, सङ्गतिमा, सेवाकाईमा। त्यसैले यो आराधना स्तुति गर्ने मान्छे एकदमै महत्त्वपूर्ण हो। खालि बाजा बजाउनु जाने र स्वर मिठो भएर काम लाग्दैन, उसको हृदय ख्रिसमा हुनु पर्यो, ऊ पवित्रतामा जिएको हुनु पर्यो, उसको चाहना परमेश्वरलाई प्रेम हुनु पर्यो, त्यो नभयो भने काम लाग्दैन। त्यसकारणले यो वास्तवमा यो एटमोस्फियर भनेकै एकदम ठुलो लडाइँ हो, जुन चाहिँ हामीले त विचार पनि गर्दैन, किन कतिचोटि हामीलाई यसको ज्ञानै छैन। परमेश्वरमा पुरा भरोसा गरेर जब विश्वासमा मान्छेहरू आउँछन्, सेवा गर्छन्, अनि आत्माको नियन्त्रणमा रहन्छन्, प्रभुको उपस्थिति, प्रभुको आशिष, प्रभुको आत्माले मण्डलाइरहेको कुराको अनुभव सबै उनीहरूले गर्न सक्छन्। जब त्यो परमेश्वरको आत्माले चलाएको मान्छेले, त्यस्तो मान्छेले जब यो आराधना स्तुतिमा, भजन गीतमा लिड गरिराखेको हुन्छ, त्यो मान्छे त त्यसमा सबभन्दा ठुलो कुरा चाहिँ के हुन्छ भने त्यो मान्छे आफै पवित्र आत्माले भरिएको हुनु पर्यो, नत्र काम लाग्दैन। अनि त्यसले चाहिँ अरू मानिसहरूलाई सही ठाउँमा ल्याउँछ, परमेश्वरमा भरोसा गर्ने बनाउँछ। त्यसले गर्दा जब प्रचार हुन्छ वचन, उनीहरूले वचनप्रति रेस्पोन्स गर्न सक्छन्। त्यो सेवामा परमेश्वरको महिमा हुन्छ, परमेश्वरलाई महिमा गर्ने कुरा त्यसरी हुन्छ। प्रभुमा भरोसामा आउँदाखेरि चाहिँ परमेश्वरले काम गर्नुहुन्छ, नकारात्मक कुराहरू चाहिँ हराएर जान्छ। कसैले पनि नकारात्मक कुरा लिनु हुँदैन, कारण कुनै पनि आशिष के भन्छ अपवित्र विचारले परमेश्वरको एटमोस्फियर, संगतिको एटमोस्फियर बिगार्छ प्रत्येक व्यक्ति। त्यही कारणले हामीमा के हुन्छ, मान्छेहरूलाई क्षमा दिने एउटा हृदय हुनुपर्छ। उसले गल्ती गर्यो, यति ठुलो गल्ती गर्यो, मलाई यसरी चोट पुऱ्यायो भनेर, अनि उसले सरी पनि भनेको छैन भनेर बस्ने होइन। हाम्रो हृदय चाहिँ हामीले सफा राख्नलाई, कसैप्रतिको तितोपना, कसैप्रतिको क्रोधलाई हामीले प्रभुको हातमा सुम्पेर उहाँको आत्माद्वारा सबैलाई क्षमा दिन सक्नुपर्छ। क्षमा दिएपछि परमेश्वरको आत्माले हामीलाई डोर्याउनु हुन्छ, अर्को मान्छेको जिम्मा परमेश्वरले आफै गर्नुहुन्छ, हामीले त्यसको जिम्मा लिनु पर्दैन। त्यसकारणले यो एकदम महत्त्वपूर्ण, प्रत्येक व्यक्ति जब संगतिमा आउँछ उनीहरू आत्माको एकता, शान्ति, पवित्र प्रेममा उनीहरू आउँछन् भनेदेखि के हुन्छ, त्यहाँ परमेश्वरको महिमा हुन्छ। अनि दुष्ट सोच लिएर आउँछन्, विभाजित मनस्थिति लिएर आउँछन् भने के हुन्छ, त्यहाँ अरूलाई पनि त्यसले नेगेटिभ प्रभाव पार्छ। अनि यो कुरो एकदम महत्त्वपूर्ण छ। अनि एपिसीको पत्रमा अध्ययन गर्दै गर्दाखेरि चाहिँ हामीले कतिपटक यसमा यो कुराहरूको बारेमा, परमेश्वरको आत्माको बारेमा हामीले धेरै कुराहरू पाउँदछौँ। अनि यहाँ धेरै विषयहरूको अध्ययन हुनसक्छ एपिसीमा। हामीले अहिले केवल आत्मिकी लडाइँलाई हेरिरहेका छौँ, महत्त्वपूर्ण विषय पवित्र आत्माको विषयलाई मात्रै लिएर पनि एपिसीको पुस्तकमा हेर्न सकिन्छ। अनि पवित्र आत्माको विषयमा यहाँ के लेखेको छ, तपाईँले एपिसीको 5 वटा 6 वटा अध्यायमा सबै पदहरू तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। पवित्र आत्माको बारेमा कहाँ कहाँ के रेफरेन्स छ, कहाँ कहाँ के लेखा छ, त्यसको बारेमा के छ, सबै एक ठाउँमा राखेर तपाईँले हेर्नुभयो भने तपाईँले एकदमै गहिरो विचारहरू सिक्न सक्नुहुन्छ, परमेश्वरको योजना इच्छा सिक्न सक्नुहुन्छ। एफिसीमा 6 वटै अध्यायमा तपाईँले पढेर पवित्र आत्माको बारेमा हेर्न सक्नुहुन्छ। त्यसैले यहाँनिर पवित्र आत्माको कुरा गर्दै गर्दाखेरि यो एफिसी 4:30 हामीले पहिला हेरेका थियौँ, यसको बारेमा परमेश्वरको पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारको दिनको निम्ति तिमीहरूमा छाप लगाइएको छ। आत्मालाई दुखित कसरी गराइन्छ, जब मान्छेले मुखबाट अपवित्र कुराहरू निस्किन्छन्, जुन चाहिँ हामीले अघि एफिसी 5 सुरुदेखि तलसम्म पढेको सबै शब्दहरू छ त्यहाँनिर, ती कुराहरूले नै मान्छेलाई के भन्छ, परमेश्वरको आत्मालाई दुखित तुलाउँछ। त परमेश्वरको आत्मालाई दुखित तुलाउने व्यक्ति क्रिस्चियन, नयाँ जन्म पाएको पनि हुनसक्छ, उसमा आत्मा हुनुहुन्छ, तर जब दुखित हुनुहुन्छ आत्मा, आत्माको शक्ति जान्छ। जस्तो एफिससको मण्डलीमा त्यो समस्या थियो। तपाईँले प्रकाशको पुस्तकमा 7 मण्डलीमध्ये पहिलो मण्डली एफिससको, उनीहरूको धेरै कुरा राम्रो छ, पर्फेक्ट, तर उनीहरूले पहिलो प्रेम चाहिँ भुलेका थिए। आत्मा, परमेश्वरको आत्मालाई दुःख दिन थालेको थिए। त्यसपछि परमेश्वरले के भन्नु, त्यो सामदाम निकाल्छु भन्नुभएको थियो, त्यहाँबाट शक्ति निकाल्छु भन्नुभएको थियो। त्यसकारणले यहाँ 3 कुरा आत्माको बारेमा गर्न सक्छ हामीले। एउटा चाहिँ दुखित बनाउने, अङ्ग्रेजीमा भन्छ त्यसलाई ग्रिप, ग्रिप नट द होली स्पिरिट। अर्को चाहिँ क्विन्स नट द होली स्पिरिट। अर्को चाहिँ ड्राइभ नट द के फायर, डोन्ट ड्राइभ आउट द फायर अफ द स्पिरिट। एउटा आत्माको आगोलाई निभाउने भन्छ, अर्को चाहिँ क्विन्च गर्ने भनेको चाहिँ सन्ताप दिने, अर्को चाहिँ दुःख दिने। यो 3 कुरा भयो। यो 3 अवस्थाले चाहिँ के हुन्छ, मान्छेमा परमेश्वरको आत्माले गर्ने कामको शक्ति बन्द हुन्छ। तर त्यसको बारेमा आज म त्यहाँभन्दा बढी भन्न चाहन्न, हामीले पछि हेर्न सक्छौँ। पवित्र आत्मालाई दुःख हुन्छ कारण उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। किन परमेश्वरको आत्मालाई दुःख हुन्छ, किनभने हामीलाई यति प्रेम गर्नुहुन्छ, जुन बेलामा हामीले भनेका गरेका कुराहरू पाप हुन्छ, गलत कुराहरू हुन्छ, परमेश्वरलाई दुःख हुन्छ, किनभने उहाँले हामीलाई अति प्रेम गर्नुहुन्छ। परमेश्वरले यस्तो प्रेम गर्नुहुन्छ, पवित्र आत्मा हामीलाई एकदमै शुद्ध, प्योर, अनि एकदम इन्टेन्सिटीले भनेको चाहिँ परमेश्वरले हामीलाई एकदम गहिरो प्रकारले प्रेम गर्नुहुन्छ। हाम्रो समाजलाई माफ गर्ने परमेश्वरको प्रेम भनेर हामी भजनमा गाउँछौँ, होइन, जीवनभन्दा श्रेष्ठ, तपाईँको दया जीवनभन्दा श्रेष्ठ भन्ने छ नि, समाजलाई नै माफ गर्ने प्रेम। वास्तवमा यो भुल्नु हुँदैन, परमेश्वरले हामीलाई पहिला प्रेम गर्नुभएको, परमेश्वरले हामीलाई निरन्तर प्रेम गर्नुहुन्छ। अनि परमेश्वरले हामीलाई प्रेम गरेको कारणले नै येशु ख्रिस्ट संसारमा आएर हाम्रो लागि बलिदान हुनुभयो। हामी शत्रु छँदै परमेश्वरले हामीलाई प्रेम गरेर क्रुसको बलिदान हुनुभयो। अब हामीबाट उहाँले के खोज्नु भएको छ? प्रेम। त्यो चाहिँ पहिलो प्रेम परमेश्वरलाई, परमेश्वरलाई जस्तै अरूलाई प्रेम गर्नु परेन। सो पवित्र आत्मालाई दुखित बनाउने कुरा चाहिँ वास्तवमा पाप हो। अब यहाँनिर विश्वासीहरूले यस विषयमा गहिरो विचार गर्नुपर्छ र कुनै पनि काम हामीले गर्दाखेरि पवित्र आत्मालाई दुखित तुलाउने काम चाहिँ कहिले गर्नु हुँदैन। त्यसको कामको त्यस्तो खालको कामको विचारसम्म पनि हामीले गर्नु हुँदैन र त्यो काम नगर्ने सङ्कल्प, दृढ सङ्कल्प हाम्रो डिसिजन हुनुपर्छ। त्यस कारणले जब मान्छेहरूको एटिच्युड भन्छ, एटिच्युड भनेको मनोधारणा, सोच, त्यो सोच चाहिँ घमण्डबाट आयो, ईर्ष्याबाट आयो, स्वार्थबाट आयो भने चाहिँ उसले के गर्छ? रङ एटिच्युड हुन्छ। रङ एटिच्युड नै सबभन्दा, कहिलेकाहीँ मण्डलीका कोही मान्छेलाई मन नपर्ने बित्तिकै उसको कुरै नसुन्ने, उसको बारेमा चाहिँ खराबी गर्ने, जहिले पनि कुरा काटेर हिँड्ने, यो सबै गलत शैतानको हतियार भइसकेको हुन्छ। त्यस कारणले यो रङ एटिच्युड हामीलाई आउन दिनु हुँदैन। त्यसले चाहिँ परमेश्वरको आत्मालाई दुखित तुलाउँछ। जब कसैले कसैको बोली रुखो हुन्छ, होइन? अनि अस्ति हामीले तपाईँलाई मैले पढेको थिएँ पहिलो कोरन्थी 13 अध्यायको, त्यो जस्तै व्यवहार जब हुँदैन, त्यहाँ पहिलो कोरन्थी 13 अध्यायमा हामीले एकअर्काप्रति कस्तो व्यवहार गर्नुपर्छ भनेर प्रष्ट लेखेको छ। जब त्यस्तो व्यवहार हुँदैन, हामीले प्रभुको आत्मालाई दुखी बनाउँछौँ। त्यस कारणले क्रिस्चियनले त्यही एउटा उपाय छ, परमेश्वरको आत्मा अनुसारको त्यो सबै शक्ति पनि उहाँले दिनुहुन्छ। वास्तवमा धेरै प्रचारक वा विश्वासीहरू उहाँको शक्तिको काम देख्दैनन्, त्यही भएर उनीहरूले कहिले पनि मान्छेहरू विश्वासमा आएको देख्दैन, किनभने उनीहरूको सेवामा पटक्कै पवित्र आत्माको शक्ति हुँदैन। उनीहरूको वरदान हुन्छ होला, उनीहरूको वरदान भन्दाखेरि ट्यालेन्ट, वरदान त परमेश्वरको आत्माबाट मात्रै आउँछ। वरदानले काम गर्ने भनेको चाहिँ पवित्र जीवनमा परमेश्वरको शक्तिबाट, अनुग्रहको शक्तिबाट। तर रङ एटिच्युड हुने मान्छेको भित्र धारणा अर्कै छ, तितोपना छ, क्रोध छ, मान्छेहरूप्रति नेगेटिभ भावना छ, अथवा जीवनमा कुनै खालको पाप छ भनेदेखि चाहिँ उनीहरूले पवित्र आत्मालाई दुखित बनाएका हुन्छन् र उनीहरूको सेवामा जतिसुकै सिपालु भए पनि परमेश्वरको आत्माको शक्तिले काम गर्दैन। अनि परमेश्वरको आत्माको शक्तिले काम नगर्दाखेरि चाहिँ उनीहरूले कहिले पनि परिणाम देख्दैनन्, रिजल्ट देख्दैनन्। अर्को कुरा मैले भनेको थिएँ अघि, क्विन्च नट द स्पिरिट, क्विन्च सन्ताप गर्ने होइन, आत्मालाई दुखित बनाउने होइन, तर आत्माको आगो निभाउने, अर्को आत्माको आगो निभाउने कुरा। आत्मा चाहिँ जल्नुपर्छ, ज्वलन्त हुनुपर्छ। आत्माको आगो निभ्ने बित्तिकै के हुन्छ? परमेश्वरको आत्माको शक्ति उसको सेवामा रहँदैन। जब कुनै व्यक्ति आत्माको भरपुरीमा हुँदैन, यदि भरपुरीमा हुन्छ भने उसमा आगो, आत्माको आगो जलेको हुन्छ, त्यस्तो मान्छेमा चाहिँ त्यो जलिरहेको हुन्छ, त्यो चाहिँ एकदम इन्टेन्सिटी प्यासनेट हुन्छ, एकदमै जोसले भित्रदेखि परमेश्वरको कामको लागि समर्पित हुन्छ। उसले आफ्नो स्वार्थ कहिले पनि स्वार्थको पछि लागेको हुँदैन। तर त्यसैले आत्माको आगो ननिभाओ, होइन, डु नट रेजिस्ट। अर्को तेस्रो कुरा चाहिँ रेजिस्ट गर्ने। पवित्र आत्माले हामीलाई केही कुरा देखाउँदै हुनुहुन्छ भने हामीले रेजिस्ट गर्नु हुँदैन, आज्ञा पालन गर्नुपर्छ। तपाईँ र मेरो जीवनमा केही गल्ती भयो, तपाईँ र मैले गरेको काममा केही मिस्टेक भयो, अथवा हामीले गर्नुपर्ने काममा प्रभुले आज्ञा दिनुभयो, त्यो नगर्नु चाहिँ रेजिस्ट भयो, यो तेस्रो कुरा हो। क्विन्च नट भनेको चाहिँ ज्वाला, के भन्छ, आत्माको ज्वाला चाहिँ ननिभाउनु, आगो ननिभाउनु। अर्को चाहिँ रेजिस्ट नगर्ने, भनेको मतलब त्यसको विरुद्ध नगर्ने, भने मतलब त्यसलाई नसुन्ने। रेजिस्ट गर्ने भनेको चाहिँ नसुन्ने, पालन नगर्ने। त्यसैले तपाईँ र मेरो क्रिस्चियन वाक, हामी क्रिस्चियन प्रकारले जिउने, हिँड्ने हिँडाइमा चाहिँ पवित्र आत्माको शक्तिद्वारा मात्रै सम्भव छ। त्यस कारणले Ephesians 5 प्रष्ट आज्ञा गरेको छ, जुन चाहिँ तपाईँलाई मैले अघि नै 1-18 पढेर सुनाएँ। परिवारमा हाम्रो एटिच्युड कस्तो हुनुपर्छ त्यहाँ तपाईँले प्रष्ट देख्नुहुन्छ। Ephesians 4-5 हाम्रो हिँडाइ येशु प्रभुमा कस्तो हुनुपर्छ आत्मिकी रूपमा भन्ने बारेमा धेरै गहिरो कुराहरू हामीले अध्ययन गर्न सक्छौँ। जस्तो त्यो हिँडाइकै बारेमा तपाईँ र मैले पुरै अध्ययन गर्न सक्छौँ। तपाईँलाई म यो हिँडाइको बारेमा 1-2 पद पढ्न मन लाग्यो, तपाईँलाई म योभन्दा अगाडि मैले पढिसकेको छु, यहाँनिर तपाईँलाई हिँडाइको बारेमा मात्रै 2-3 पद पढ्छु। तपाईँ र मेरो हिँडाइ, अब यो सबैलाई एक्सप्लेन गर्ने त मलाई कहिले पनि टाइम छैन। रोमी 6:4, यसकारण बप्तिस्मा द्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ ताकि जसरी पिताको मयन्तर ख्रिस मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। अब छोटो छोटो मात्रै पढ्छु, यहाँ चाहिँ नयाँ जीवनको मार्गमा जुन चाहिँ आत्माको भरपुरीद्वारा मात्रै सम्भव छ, यहाँ चाहिँ त्यसरी नै उहाँमा जीवन बिताऊ, उहाँमा जीवन बिताउने त्यो पनि एउटा हिँडाइ हो। अर्को चाहिँ त्यसरी नै तिमीहरू उहाँमा हिँड, यहाँनिर यसकारण जसरी ख्रिस्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी हिँड। यहाँनिर अर्को के छ, हामी पवित्र आत्माद्वारा जिउँछौँ भने आत्माकै अनुसार हिँडौँ। यहाँ अर्को के छ, सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिक के भन्छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यानि के छ, धर्मी चाहिँ विश्वासद्वारा नै चिउने छ। अर्को एफिसी 1:4 उहाँको दृष्टिमा हामी पवित्र र निष्खोट हौँ भनेर उहाँले प्रेममा हामीलाई संसारको सृष्टि पूर्व नै ख्रिस्टमा चुन्नुभयो। त्यो हिँड्ने कुराको लागि, पवित्र र निष्खोट जीवन जिउने कुराको लागि उहाँले हामीलाई चुन्नु भएको हो, संसार सृष्टि नगर्दा नै। यहाँ एफिसी 4:1 के छ, जुन बोलावटमा तिमीहरू बोलाएको छौ त्यो छौ त्यही योग्यको जीवन यापन गर, बोलावट योग्य हिँड्ने अथवा जीवन जिउने। यहाँनिर 5:16 के छ, पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावका लालसा पुरा नगर। यहाँ अर्को के छ, हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। तपाईँले रोमी 4:6 अघि नै मैले तपाईँलाई पढिसकेँ यहाँनिर। यहाँनिर अर्को चाहिँ के छ, उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलबन्द हुँदै परमेश्वरको ज्ञानमा बढ्दै जान सक, ज्ञानमा बढ्ने कुरा भयो कलसी 1:10 होइन। अनि यहाँनिर एफिसी 5:2 अघि भर्खर मैले पढेको थिएँ, यहाँ हिँड भन्ने कुरा, तिमीहरू प्रेममा चल। यहाँनिर चाहिँ यो अर्को अनुवादमा चाहिँ के लेखेको छ भने प्रेममा हिँड भन्ने कुरा छ, होइन, प्रेममा चल्ने कुरा छ तपाईँले एफिसी 5:2। अब यहाँनिर पहिलो योहन्ना 1:4 चाहिँ सत्यमा चल्ने कुराहरू, सत्यमा हिँड्ने कुराहरू तपाईँले देख्नुहुन्छ। अनि यहाँनिर पहिलो योहन्ना 2:6 उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ, अथवा उहाँ जस्तै हिँड्नुपर्छ, अथवा उहाँ जस्तै जिउनुपर्छ, उहाँसँगै जिउनुपर्छ। कलसी 2:6 यसकारण जसरी ख्रिस्टलाई तिमीले ग्रहण गर्यौ त्यसरी नै तिमीहरू उहाँमा हिँड। अनि यहाँ 2 कोरिन्थी 5:7 किनकि हामी विश्वासद्वारा हिँड्छौँ देखिने कुराको आधारमा होइन, हामी विश्वासद्वारा हिँड्ने कुरा हामीले यहाँनिर हेऱ्यौँ। त्यसकारणले यो हिँड्ने कुरा एकदमै महत्त्वपूर्ण छ। अनि हामी अघि यो हेरिराखेका थियौँ, हिँड्ने कुरा एकदमै महत्त्व, मतलब हामी यो वास्तवमा यो विषय एफिसीको पत्रमा हेरेर हामी कसरी हिँड्ने भन्ने बारेमा पुरै अध्ययन गऱ्यौँ भने सही खालको एउटा शिक्षा हामी पाउँछौँ, हामीले कस्तो क्रिस्चियन जीवन जिउने। फेरि पनि तपाईँलाई सम्झाउँछु, परिवार र मण्डलीको सन्दर्भमा हामीले कसरी जिउने भन्ने कुरा छ यहाँनिर, होइन, पवित्रतामा जिउने कुरा छ। अनि हामी ख्रिस्टको चेलाको हिसाबले कसरी हिँड्ने, यसको अध्ययनले हामीलाई धेरै आशिषित र आत्मिक रूपमा गहिरो कुरा बनाउँदछ। अनि अघि तपाईँलाई सुरुमा मैले एउटा शब्दको बारेमा भनेको थिएँ, कन्फ्रन्टेसन। वास्तवमा परिवार अथवा कुनै पनि व्यक्तिहरूको बिचको सम्बन्धमा तपाईँले चिन्या नचिन्या एकैचोटि कन्फ्रन्टेसन भयो भने के हुन्छ, त्यसपछि नेगेटिभतिर जान्छ, त्यसपछि लडाइँतिर जान्छ, बुझ्नुहुन्छ। म भर्खर 21-20 वर्षको उमेरमा काठमाडौँको सडकमा हिँड्दाखेरि कोही मान्छेसँग ठोकियो भने के हेरे भने यसरी फर्किने चलन थियो, म पनि फर्किन्थेँ। धेरै जस्तो मान्छेले मसँग बोल्न सक्दैन थियो ख्रिस्टलाई नचिन्दाखेरि, बुझ्नुहुन्छ। ठोक्यो भनेदेखि अझ हिम्मत ठुलो, कसैले सानो कुरा केही गर्यो भने त्योभन्दा ठुलो इँटा बोक्ने, त्यस्तो खालको स्वभाव, होइन, त्यस्तो खालको स्वभाव हामी गर्छौँ, कन्फ्रन्टेसन। कसैले एक शब्द अलिकति तगडा प्रकारले अलिक उच्च स्वरले भन्यो भने त्योभन्दा ठुलो उच्च स्वर। अनि तपाईँले यो कुरा कहाँ देख्नुहुन्छ, परिवारमा, विशेष गरी पति पत्नीको बिचमा, यिनी यदि उनीहरू आत्मिक रूपमा उहाँको आत्माको फलमा छैनन् भने सानो सानो कुरामा झर्को मानेर एकले अर्कालाई कराउने बानी गरिरहेको हुन्छ। तर तपाईँहरू म त आत्माको नियन्त्रणमा हिँड्ने व्यक्ति, संयम भन्ने फल एउटा छ आत्माको फल। अनि वास्तवमा गलाती 5:22-23 वन्डरफुल, हरेक व्यक्ति त्यसैको चरित्र अनुसार जिउनु पर्छ प्रियहरू। अनि त्यो कुरो पवित्र आत्माको भरपुरीले मात्रै आउँछ, जुन चाहिँ पवित्र आत्मालाई दुखित बनाउनेमा चाहिँ हुनै सक्दैन। त्यसकारणले कन्फ्रन्टेसन, मण्डलीमा कहिले पनि कसैसँग विवाद बाज्ने काम गर्नु हुँदैन, कहिल्यै गर्नु हुँदैन। त्यो एउटा परिपक्वताको चिन्ह हो। हामीले कसले के भने त्यसको जवाफ दिनै पर्छ भन्ने छैन। कहिलेकाहीँ मान्छेहरूले तपाईँ के भनेको तपाईँको बारेमा सुन्नुहुन्छ, धेरै जस्तो मान्छेको के छ भने त्यसको जवाफ नदिँदासम्म उसलाई शान्ति हुँदैन, त्यो जवाफ त्यसले भन्दा बढी दिने, एकदमै उसको चाहिँ बदनाम गरेर ऊ चाहिँ खराब बनाएर। प्रियहरू हो, तपाईँ र मेरो साथमा त परमेश्वरको सुरक्षा छ, उहाँको छोरा छोरी हामी हो, हामीले कसैको जवाफ दिनु पर्दैन। सकिन्छ भने यसु प्रभुले एउटा गाला थाप्दाखेरि अरू हिर्काउँदा अर्को गाला थाप भनेको मतलब वास्तवमा त्यो हो नि, कन्फ्रन्टेसन नगर्ने हो नि, होइन, मान्छेलाई प्रेम देखाउने हो नि। सी क्रिस्चियन भनेको त टोटली फरक व्यक्ति हो नि, एकदम उसको त अनन्तलाई भ्यू भन्छ, अनन्तको कुरालाई विचार गरेर स्वर्गीय दृष्टिकोणले जिउने व्यक्तिहरू क्रिस्चियनहरू, परिवारमा मण्डलीमा। त्यसैले हामीलाई त काहीँ पनि झगडाको त मान्छेले ठाउँै पाउँदैन, मान्छेले न्युवै खोजेर आउँदैन, हामी त प्रेम गर्छौँ। मण्डलीको आत्मिक लडाइँमा शैतानले परिवार र मण्डलीलाई प्रयोग गर्छ, अनि कतिचोटि परिवारमा कन्फ्रन्टेसन ल्याउँछ अन्त मण्डलीमा पनि ल्याउँछ। एकले अर्कालाई मन नपराउने कुरा, मुख छोड्ने, ठुस्किने, कहिलेकाहीँ बुझेर कहिलेकाहीँ नबुझेर, होइन, अनि शैतानले कसरी फसाइराखेको हुन्छ भन्ने कुरा चाहिँ हामीले देख्छौँ। त्यसरी पासोमा पार्छ, तपाईँलाई मैले अघि भनेको थिएँ नि एउटा काँडे तारको कुरा, होइन, अर्को दिन हामी त्यसको बारेमा, किनभने परिवारको बारेमा अझै अर्को दिन मैले गर्ने हो। एक अर्कासँग हामीले प्रतिवाद गर्ने, विरोध गर्ने, बाझ्ने यस्ता कामहरू परमेश्वरको आत्माबाट हुनै सक्दैन, त्यसले परमेश्वरको आत्मालाई दुखित तुलाउँछ। होला तपाईँलाई गल्ती भयो, मान्छेले तपाईँमाथि अत्याचार गर्यो, तर तपाईँले कहिले पनि कन्फ्रन्ट गर्नु हुँदैन, तपाईँले प्रेम, तपाईँ समझदार, तपाईँले समाधान, तपाईँले सोल्युसन ल्याउनुपर्छ, शान्ति ल्याउनुपर्छ। बाइबलमा लेखेको छ 13 भर पर्छ भनेदेखि शान्तिमा बस, तैँले चाहिँ मिलापले, कहिले पनि विरोध गरेर अर्कालाई अर्काको बदनाम गरेर हिँड्ने, मान्छेहरूलाई आफ्नो पक्षमा बनाउनलाई गलत गलत कुराहरू फिजाउने, तपाईँ र म परमेश्वरका हुँ कि होइनौँ? थाहा छ तपाईँलाई, यो संसारको अन्त हुँदाखेरि तपाईँ र म ख्रिस्टको अगाडि उभिनै पर्छ, हामीले गरेका कामको सब कुरा त्यहाँनिर हुन्छ। वास्तवमा परिवार र मण्डलीमा प्रेम, शान्ति, मिलाप, एक मन हुनुपर्ने, झगडा र विवादले कुनै पनि कुरा नबिग्रनु पर्ने, प्रेम र मिलाप, वास्तवमा झगडा र विवादले कन्फ्रन्टेसनले के हुन्छ, प्रेमको सम्बन्धलाई चाहिँ भत्काइदिन्छ नि, होइन र त्यसमा के हुन्छ, शैतान विजय हुन्छ नि। होला कोही मान्छे तपाईँले भन्या जस्तो विश्वासी भएको छैन, तर तपाईँले उसँग सम्बन्ध बिगार्नु परेन नि, उसले गरेका गलत कामहरूको सहमति हुनु परेन, तर तपाईँले त्यो मान्छेसँग क्रिस्चियन जीवन जिउनु भयो भने एक दिन ऊ चाहिँ तपाईँको ज्योति देखेर ख्रिस्टलाई पछ्याउन सक्छ। शैतान विवाद र झगडा ल्याउन निरन्तर तपाईँ र मेरो जीवनमा लागेको हुन्छ। अघि मैले तपाईँलाई भनेको थिएँ परिवारमा मण्डलीमा त्यो काँडे तार बिछ्याउँछ शैतान, अनि तपाईँ र ममा सानो सानो यो कन्फ्रन्टेसन, सानो सानो मान्छेले हामीलाई चित्त दुख्ने खालको कुरा गर्छ, अनि हामीले के गर्छौँ त्यसको जवाफमा। प्रियहरू, आत्माको अधीनमा हुने कुरा हरेक व्यक्तिको लागि हो, तपाईँको लागि, मेरो लागि। तपाईँलाई यो भन्दै गर्दा म आफै चाहिँ कस्तो छु, यो सबै कुरा हो, तर सब कोही पनि येशूको धार्मिकता बाहेक धर्मी छैन। येशूको धार्मिकतालाई आफ्नो जीवनमा लगाउने कुरा चाहिँ पवित्र आत्मालाई आफ्नो अगुवाई मानेर उहाँको अधीनमा आफैलाई संयम भएर उहाँको पछि लाग्नुपर्ने हुन्छ। अनि मान्छेमा रङ एटिच्युड कसरी आउँछ, शैतानले ल्याउँछ रङ एटिच्युड, मान्छेको विचार, अनि कहिले कहाँ हुन्छ नि गाह्रै पर्ला, यो पहिला पहिला मान्छेहरूले क्या राम्रै कुरा गर्दैन, गाह्रै पर्ला, यो सबै शैतानको काम। वास्तवमा यसले मान्छेहरूलाई चाहिँ सम्बन्ध बिगार दिन्छ। क्रिस्चियन मान्छेले कुनै पनि कुराको जवाब दिँदाखेरि सोच्नुपर्छ परमेश्वरको महिमा हुन्छ कि हुँदैन, एटिच्युड के हो, विभाजित मनस्थिति हो कि विद्रोहीको भावना हो कि, अथवा यो झगडा, विरोध, कन्फ्रन्टेसन यो शैतानको चाल हो, अनि यो चालमा उसले के गर्छ, शैतान मण्डलीमा पनि परिवारमा पनि यसरी ट्याङ्गल गरिदिन्छ कि उम्किनै नसक्ने गरी त्यो काँडे तारमा अल्झाइदिन्छ सबैलाई, अनि कति मण्डलीहरूको अवस्था यही हो। त्यसकारण त्यहाँ अर्को नयाँ आत्मा आउँदैन, किनभने नयाँ आत्मा मण्डलीको वृद्धि, परमेश्वरको महिमा कतिखेर हुन्छ, जतिखेर आत्मा शान्तिको बन्धनमा, आत्माको एकतामा कायम रहन्छ, परमेश्वरको महिमाको लागि जिउने व्यक्तिहरू हुन्छन्, एकले अर्कालाई साँच्ची नै प्रेम गरेका हुन्छन्। अनि मण्डलीमा, क्रिस्चियन परिवारमा यो रङ एटिच्युड, रङ एटिच्युडको बारेमा आज म धेरै कुरा भन्न भ्याउँदिनँ, विवादले चाहिँ परमेश्वरको आत्मालाई दुखित तुलाउँछ र उहाँको शक्तिको काम हुँदैन। त्यसकारणले शक्तिको काम नहुने बित्तिकै मण्डलीमा नयाँ नयाँ आत्मा आएको देखिँदैन, कहिले पनि मान्छेहरूमा आत्मिकी वृद्धि पनि देखिँदैन। हामी मण्डली छोडिरहेको छैनौँ किनभने त्यो पनि मन परिरहेछ, तर पक्का परमेश्वरको महिमा भइरहेको छैन। परमेश्वर जुन कुरा गर्न चाहनुहुन्छ त्यसमा ठुलो बाधा त्यसले ल्याइरहेको हुन्छ। मण्डली र परिवारमा शैतानको काँडे तार हामीले जान्नुपर्छ, शैतानको काँडे तारलाई हामीले जान्नुपर्छ। प्रियहरू हो, परमेश्वरमा हामीले एकले अर्कालाई सहन सक्ने सहनशीलता, शैतानले फिजाएको काँडे तारमा नपर्नुहोस्। अनि परिवारको बारेमा विचार गर्दा परमेश्वरको वचनमा क्रिस्चियन परिवार भए बारे प्रष्ट शिक्षा, एकदम धेरै शिक्षा दिएको छ। वास्तवमा विवाह बारेमा हामीले पति पत्नीको बिचको कुरादेखि लिएर यो एफिसीमा त्यो पनि सिकाइएको छ नि, विवाहको बारेमा होइन, प्रष्ट देखाइएको छ। धेरै सिद्धान्तहरू यहाँनिर हामी पाउँदछौँ, त्यो परमेश्वरको वचनले दिँदछ। प्रभुले परिवारको सम्बन्धमा धेरै आज्ञाहरू दिनुभएको छ। अनि एफिसी 5:18 जुन पवित्र आत्माले भरिपूर्ण हुन यहाँ आज्ञा दिएको छ परमेश्वरको वचनमा। अनि त्यहाँ अर्को कुरा के छ, दाख मद्दले नमातियो, त्यसमा चाहिँ विलासिता हुन्छ। दाख मद्द, यो दाख मद्दको सम्बन्धी कुरा गर्दाखेरि बाइबलमा तपाईँले मान्छेसँग विवाद गर्नुभयो भने दाख मद्द भनेको चाहिँ, अब रक्सीकै अल्कोहलकै कुरा गरौँ, धेरै मान्छेहरू नेपालमा अल्कोहल खाँदैनन्, अमेरिकामा क्रिस्चियनहरूले अलिअलि वाइन खान्छन्। तर यहाँ बाइबलको सिद्धान्तको कुरा गर्दा के हुन्छ भने, तपाईँलाई सानो कुरा म भनिहाल्छु यहाँ, किनभने यो क्लियर होस्, बाइबलमा तपाईँले वाइन मुखमै पार्नु हुँदैन भन्ने कुरा छैन। बाइबलमा तिमोथीलाई पावलले पनि अलिकति खाऊ ताकि तिम्रो पेट ठिक होस् वाइन भनेर लेखा छ होइन। त्यसैले त्यो कुरा भन्दा पनि के छ भने, मात्ने कुरा चाहिँ छ। त्यसकारणले मात्ने गरी खाने इच्छा हुने बित्तिकै के हो, विलासितामा पुग्यो, त्यसकारणले त्यो चाहिँ पाप भयो। अनि मान्छेले दाखमा त किन खान्छ, अल्कोहल किन खान्छ, मात्नलाई। त्यस कारण त्यो त गलत सोचाइ भयो नि, त्यस कारण हामीहरू अल्कोहल खाँदैन। त्यसैले अल्कोहल मुखमा पर्ने बित्तिकै बाहुनको जात गा जस्तो हाम्रो जात जाँदैन। तर कुरा के हुन्छ, त्यो कुन उद्देश्यले खान्छ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा। एउटा कुरा यहाँ प्रष्ट बुझ्नुपर्छ, एफिसी 5:18 पवित्र आत्माले भरिपूर्ण हुने कुरा चाहिँ यहाँ प्रचार अथवा गवाही हुने कुराको लागि होइन। यो कुरो विचार गर्नुहोस्, यहाँनिर पवित्र आत्माले भरिपूर्ण हो, पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा, यहुदियामा, सामरियामा र संसारको अन्तसम्म मेरो गवाही हुने छौ। एफिसी के अरे प्रेरित एकको आठमा के छ भनेदेखि, पवित्र आत्माको शक्ति जब आउनुहुन्छ त्यो शक्तिमा चाहिँ गवाही हुने कुरा छ। तर एफिसी 5:18 पवित्र आत्माले भरपूर हुने कुरा चाहिँ गवाही हुने कुरा होइन। यो कुरो तपाईँले बुझ्नुपर्छ, कुरा एउटै हो, पवित्र आत्माको शक्ति बिना गवाही हुन सकिँदैन। प्रचारक पवित्र आत्माको शक्ति बिना उसको प्रचारको केही काम लाग्दैन। त्यसैले यहाँनिर त्यो महत्त्वपूर्ण, हामीले कहिले पनि त्यसलाई भुल्नु हुँदैन। मान्छेले शक्ति पाएर मात्रै गवाही हुनुहुन्छ, मेरो साक्षी हुनेछौ, त्यो यसो प्रब्लम हुनु, यो कुरा सम्झनुपर्छ, महत्त्वपूर्ण हो। पवित्र आत्मा आउनु हुने, पवित्र आत्मा आउनु भएपछि पाइने शक्ति, उहाँले दिनुहुने शक्तिद्वारा हामीले गवाही हुन सक्छौँ। त्योभन्दा बाहेक अरू कुनैद्वारा हामी गवाही हुन सक्दैनौँ, काम लाग्दैन, पवित्र आत्माको शक्ति बिनाको गवाही होइन। तर आत्माले भरपूर हुने कुराको लागि चाहिँ, यो गवाही हुने र प्रचार गर्ने यस्तो शक्तिको लागि होइन। प्रेरितको पुस्तकमा धेरै कुराको मुख्य कुरा चाहिँ, उनीहरूमा पवित्र आत्मा आउनु भएपछि उनीहरूले शक्ति पाएका थिए र उनीहरूले येशूको लागि गवाही भएका थिए, उनीहरू साक्षी भएका थिए, उनीहरूको प्रचारमा हजारौँ मान्छे विश्वासमा आएको थिए, त्यहाँ पवित्र आत्माको शक्ति, त्यसको भरपूरी। तर एफिसी 5:18 त्यो विषयभन्दा फरक छ, त्यो चाहिँ के छ भने, परिवारमा र परमेश्वरको इच्छा अनुसार जिउने एउटै उपाय, मण्डली होस् परिवार होस्, क्रिस्चियनले परमेश्वरको इच्छा अनुसार, परमेश्वरको पवित्रता अनुसार जिउन सक्ने एउटै माध्यम, एउटै शक्ति, एउटै स्रोत, एउटै बल, एउटै भिटामिन जस्तै, त्यो चाहिँ पवित्र आत्मामा भरपूर हुने कुरा। त्यसैले कुनै पनि व्यक्ति पवित्र आत्मामा भरपूर नभएसम्म चाहिँ उसले परमेश्वरको इच्छा अनुसार जिउन सक्दैन। परमेश्वरलाई महिमा दिने जीवन जिउने एउटै बाटो अथवा उपाय चाहिँ पवित्र आत्माको शक्तिमा जिउने हो, अनि त्यो चाहिँ पवित्र आत्माले भरपूर हुने। अनि पवित्र आत्माले भरपूर हुनलाई चाहिँ, पवित्र आत्मालाई दुखित बनाउने काम, कन्फ्रन्टेसन, अन्य खालको विवाद झगडा यस्तो गर्नु हुँदैन भन्ने कुरा हामीले देख्छौँ। आत्माको शक्ति उसको जीवनमा हराउँछ जब पवित्र आत्मालाई चाहिँ उसले दुखित बनाउँछ, होइन? आत्मा अनुसार जिउनु त्यसपछि सम्भवै छैन। बाइबलमा धेरै बाइबलका पदहरू छन् जसमा चाहिँ मान्छेले बाइबल कण्ठ गर्न सक्ला, प्रचार गर्न सक्ला, सबै कुरा गर्न सक्ला, तर परमेश्वरको आत्मा उसमा हुनुहुन्न, पवित्र आत्माको भरपुरी उसमा छैन भने उसले जिउन सक्दैन क्रिस्चियन जीवन। परिवारमा एउटा गवाहीको जीवन जिउन सक्दैन, परिवारमा एकताको आत्माको एकता कायम राख्न सक्दैन। परिवार साँच्चिकै परमेश्वरको इच्छा अनुसार हुनलाई चाहिँ हरेक व्यक्ति चाहिँ पवित्र आत्मामा भरपुर हुनै पर्छ, नत्र सम्भव छैन। यो कुरा हामीले बुझ्नु पर्यो। पवित्र आत्माको भरपुर हुनलाई चाहिँ हाम्रो जीवनमा पाप र आत्मालाई दुखित बनाएको, आत्माको आगो निभेको, आत्मालाई रिजेक्ट गर्ने, उहाँको कुरालाई रेजिस्ट भनेको चाहिँ उहाँको पवित्र आत्माको आज्ञालाई नमान्ने, होइन? परिवारको शिक्षाको सुरुमा नै यो आज्ञाको बारेमा दिएको छ। यो 18 पद चाहिँ अब यहाँ परिवारको बारेमा, म्यारिजको बारेमा दिनुभन्दा अगाडि यो कुरा आएको छ, आत्माले भरपुरी हुने कुरा, होइन? त्यसैले जीवनको हरेक क्षेत्रमा पवित्र आत्माको भरपुरीको आवश्यकता छ। परिवारमा परमेश्वरलाई पहिलो आदर हुनुपर्ने कुरा पवित्र आत्माको भरपुरीबाट मात्रै हुन्छ। जब परिवारमा पवित्र आत्माको भरपुरी जीवन छैन भने सबै उसको जीवनको हरेक क्षेत्रमा चाहिँ उसले परमेश्वरको आत्माको शक्ति गुमाउँछ। फेरि हामी प्रष्ट यहाँनिर हुनुपर्ने कुरा के छ भने परमेश्वरलाई महिमा दिने जीवन आफ्नै समज शक्तिमा भरोसा गरेर जिएको जीवनमा हुँदैन। जीवनको सबै कुरामा परमेश्वरलाई सम्झाउनु पर्ने हुन्छ, सबै मार्गमा, होइन? परमेश्वरलाई सम्झाउनु पर्ने हुन्छ। तपाईँले हितोपदेश 5:3-7 पढ्न सक्नुहुन्छ, अनि 7 के छ भनेदेखि, आफ्नै नजरमा बुद्धिमान नहौ, प्रभुको भय मान्ने अनि दुष्कर्मलाई त्याग्ने गर, होइन? त्यो कुरा त्यहाँ हामी पाउँदछौँ, दुष्कर्मलाई त्याग्ने, प्रभुको भय मान्ने। कारण शैतान निरन्तर तपाईँ र मलाई पासो थापिराख्छ। अघि भनेको विवाहमा सबभन्दा ठुलो पासो हुन्छ, पति र पत्नीको बिचमै झगडा ल्याउँछ। अब कतिचोटि मान्छेको परिवारमा राम्रो देखिन्छ, तर के उनीहरूले ख्रिस्टलाई इन्क्लुड गरेका छन्? के त्यो परिवारको सबभन्दा माथि येशु ख्रिस्ट हुनुहुन्छ? कोही मान्छेको जीवन राम्रो छ, एकटा छ, तर ख्रिस्ट चाहिँ मुख्य हुनुहुन्न भनेदेखि त उनीहरू परमेश्वरको महिमा गर्दै छैन नि, होइन? त्यो कुरो पनि ध्यान दिनुपर्छ। जवानहरू सोध्छन्, जब आउने अब आउने हप्ता हुन्छ नि कहिलेकाहीँ, होइन, विवाह गर्नेहरू, मेरो पनि सम्झना छ, 32 वर्ष भयो होला अहिले मैले बिहे गरेको, अब यो हप्ता बिहे गर्ने, अब भोलि बिहे गर्ने, त्यसपछि त ह्याप्पी एभर आफ्टर, होइन? अनि बिहे गरेको एक हप्तापछि के हुन्छ, तालुमा हात लाएर के गरेछु मैले, कसैको त्यस्तो अनुभव छ? अलिअलि सबैको हुन्छ, किनभने दुईजना व्यक्तिसँगै बस्ने बित्तिकै फरक हुन्छ। तर सबभन्दा ठुलो एकतामा ल्याउने विषय के हो? पवित्र आत्माको भरपुरी। जसले परमेश्वरलाई पहिलो ठाउँमा राख्छ आफ्नो जीवनमा, पति र पत्नीको बिचमा घनिष्ठता आइहाल्छ, किनभने परमेश्वरको आज्ञा सबैले मान्ने कुराहरू हुन्छन्। त्यसैले त्यो ह्याप्पी एभर आफ्टर हुनलाई चाहिँ पवित्र आत्माले भरपुर हुनु पर्यो, होइन? त्यसकारणले वास्तवमा पवित्र आत्माले निरन्तर हामी भरिनुपर्छ, त्यो एकदमै जरुरी छ। प्रभुसँगै हामीले हिँड्नुपर्छ, अनि परमेश्वरको आत्माको सहायता हाम्रो जीवनमा निरन्तर हुन्छ, नत्र भने सम्भव छैन। तपाईँलाई मैले हितोपदेशको पद पढे कुरा गरेको थिएँ, हे मेरो छोरा, मेरो शिक्षालाई नभुल र मेरा आज्ञाहरू तेरो हृदयमा लुकाइराख। यहाँ यो पद तपाईँलाई पढ्नु मन लाग्यो, वास्तवमा परमेश्वरको वचनलाई महत्त्व दिने, त्यसलाई पालन गर्ने, त्यसलाई सम्झने, त्यसलाई विश्वास गर्ने, परमेश्वरको वचनबाट दाहिने बायाँ नजाने। भजन सङ्ग्रह 1 अध्यायमा त्यही कुरा छ। यहाँ तितस 2:1 के लेखा छ? तितसलाई यो आज्ञा दिएको छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ, परमेश्वरको वचनमा निरन्तर रहने, हाम्रो सारा हृदयले आफ्ना के भन्छ परमेश्वरमा भरोसा राख, र तेरो आफ्नै समझ शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, सारा मार्गमा उहाँलाई सम्झी, उहाँले तेरा मार्गहरू सोझा तुलाई दिनुहुन्छ। अनि यहाँनिर 7 पदमा आफ्नै नजरमा बुद्धिमान नहो, परम प्रभुको भय मान र दुष्कर्मलाई त्याग। त्यसकारणले यो परमेश्वरको आत्माको भरपुरीको जीवन जिउने कुरामा चाहिँ तपाईँ र मैले परमेश्वरलाई पहिलो ठाउँमा राख्नै पर्छ। आत्मालाई दुःख दिने, दुखित बनाउने मान्छेको जीवन, परिवार, अनि वास्तवमा उसको परिवार कस्तो छ त्यसले नै उसको मण्डलीमा हरेक ठाउँमा ऊ प्रस्तुत हुन्छ। अनि तपाईँलाई म के भन्छु, पोसिबल, सम्भव छ, हरेकको लागि यो महत्त्वपूर्ण छ, पति पत्नी दुइटैको लागि महत्त्वपूर्ण छ। परमेश्वरको वचनमा जाने, परमेश्वरको वचन सही शिक्षा के हो, परमेश्वरको वचनले के भन्छ त्यसमा ध्यान दिने, आफ्नो समशक्तिमा होइन। धेरै मान्छेहरूले चाहिँ कति के गरे हुन्छ भने पारिवारिक सम्बन्धमा, यो धेरै कुराको बारेमा, मण्डलीको बारेमा धेरै मान्छेको विचार के छ भनेदेखि उनीहरूले छुट्टै विचार बनाउँछ, यो चाहिँ यस्तो हुनुपर्छ, मेरो पति चाहिँ यस्तो हुनुपर्छ, मेरो पत्नी चाहिँ यस्तो हुनुपर्छ, त्यो बाइबलमा चाहिँ छ कि छैन। जब मान्छेले बाइबलभन्दा बाहिर बनाउन थाल्छ नि यी कुराहरू, अघि हामीले भने जस्तै खोक्रा हुन्छन्, त्यसपछि परमेश्वरमा होइन, उहाँलाई दुखित बनाउँछ। त्यस कारण हामी बिब्लिकल हुनु पऱ्यो, त्यही कारण यो बाइबल हामीले अध्ययन गरिरहेछौँ। अर्को हप्ता अझै यो परिवारको बारेमा हामी सिक्छौँ। अब 5 अन्तिम अनि 6 यो आत्मिकी लडाइँको बारेमा सही प्रकारले हामी अरूलाई सिकाउन सकौँ, मण्डलीका हरेक विश्वासीहरूले सिक्न सकौँ, साँच्ची नै हाम्रो मण्डलीमा ख्रिस्टको महिमा भएको हामी देख्न सकौँ। यो मेरो उत्कट इच्छा र प्रार्थना यही हो, हरेक व्यक्ति परमेश्वरमा स्वीकार्य, परिपक्व, पवित्र भएर हुन सकौँ, पावलको जीवनको जस्तै। धन्यवाद, हामी